नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषयवस्तु र घटनाक्रमबारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा कांग्रेसको हारका कारण र अबको बाटोबारे छलफल गर्दैछौ। विगतका सबैजसो चुनावमा राम्रो नतिजा ल्याएको कांग्रेस यसपटक भने इतिहासकै कमजोर बनेको छ। प्रतिनिधि सभाको 275 मध्ये जम्मा 63 सीट मात्र कांग्रेसले जितेको छ। प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा नेपाली कांग्रेस पराजित भएपछि पार्टीभित्र हारका कारण खोता लिन थालेको छ। कांग्रेसका नेताहरूले तत्काल केन्द्रीय कार्य समितिको बैठक बोलाउन माग गरेका छन् भने एकथरी युवा नेताहरू पार्टी नेतृत्व असफल भएको निष्कर्षसहित विकल्प खोज्नुपर्ने बताउन थालेका छन्। नेतृत्वको असफलता र कमजोर रणनीतिका कारण वाम गठबन्धनको अगाडि कांग्रेस निरीय जस्तै बन्न पुगेको युवा नेताहरूको भनाइ छ। उनीहरूले विशेष महाधिवेशन नै बोलाएर सभापति शेरबहादुर देवाललाई विस्थापित गरेर तल्ला तहसम्म पार्टीको पुनर्संरचना गर्नुपर्ने अभियान शुरू गर्ने बताएका छन्। अर्कोतर्फ वैचारिक हिसाबले पनि कांग्रेस कमजोर बनेको छ। आजको कार्यक्रममा हामी अब नेपाली कांग्रेस कसरी अगाडि बढ्छ, चुनावी हारका कारण के होलान्, तत्काल नेतृत्व परिवर्तन कति सम्भव छ, अबको 5 वर्ष प्रतिपक्षमा बसेर कांग्रेसले कसरी भूमिका खेल्छ लगायतका विषयमा कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाली कांग्रेसका युवा नेता बद्री पाण्डे।
तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा स्वागत छ।
धन्यवाद।
चुनावको परिणाम लगभग सबै सार्वजनिक भइसकेका छ। नेपाली कांग्रेसले चाहिँ अलिकति अप्रत्याशित भनौँ कि कमजोर नतिजा ल्याएको छ। यो नतिजालाई कसरी विश्लेषण गरिरहनु भएको छ एकजना कांग्रेसको युवा नेताको हैसियतले? तपाईँहरू छलफलमा पनि हुनुहुन्छ पछिल्लो समय।
हजुर, हामीलाई वास्तवमा यो नतिजा अप्रत्याशित र दुःखद रह्यो। तर एउटा सत्य के थियो भने दुईटा ठूला पार्टी, हामी तीनटा ठूला पार्टी मध्येमा दुईटा ठूला पार्टी एक ठाउँमा उभिन साथै हामीलाई कठिनाइ थियो। तीन ठूला पार्टी मध्ये जुनसुकै पनि दुई ठूला पार्टी एक ठाउँमा उभिन साथै तेस्रो पार्टीलाई, अर्को पार्टीलाई समस्या हुन्थ्यो। त्यो समस्या हामीले झेल्यौँ। तर हामीलाई के विश्वास थिएन भने सबै भोट एमालेका भोटहरू माओवादी उम्मेद्वारलाई खस्लान् र सबै माओवादीका भोटहरू, माओवादीका समर्थकहरूले एमालेका उम्मेद्वारलाई भोट खसाउलान् भन्ने हामीलाई अन्दाज थिएन। तर अब परिणाममा त्यो देखियो। त्यसले गर्दा चाहिँ वास्तवमा यो हाम्रो लागि दुःखद र अप्रत्याशित परिणामको रूपमा मैले आफूले लिएको छु।
हारका कारणहरू पनि तपाईँले खोतल्न थाल्नु भएको छ। नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक पनि आह्वान भएको छैन, काँग्रेसले चाहिँ औपचारिक ढङ्गले गरेको होइन, तर तपाईँहरू युवा नेताहरूले त्यो ढङ्गको एक खालको आफ्नो सक्रियता जनाएर अब काँग्रेस कसरी अगाडि बढ्नुपर्छ, हारका कारण के हुन् भनेर खोतल्न पनि थालिसक्नु भएको छ। के पहिलाउनु भएको छ हारको कारण?
अब मुख्य गरी पहिलो त मैले तपाईँलाई भनिहालेँ, दुई ठुला पार्टी एक ठाउँमा उभिनु र हामी अङ्कगणितीय हिसाबले हामी पराजित हुनु, यो पहिलो कारण हो नै। तर यसो भनेर हामी त्यसलाई मात्रै कारण देखायौँ भने आगामी दिनमा हामीले आफूलाई सुधार गर्दैनौँ, गर्न सक्दैनौँ। अहिले केवल गठबन्धन बनाउनु भएको छ र उहाँहरूको योजना पार्टी एकीकृत गरेर जाने पनि छ र सबै वामपन्थी दलहरूलाई एक ठाउँमा उभ्याउँछौँ, एउटा धुरीमा उभ्याउँछौँ भन्ने त्यो अठोट पनि छ। त्यसैले आगामी दिनमा हामीले हाम्रो पार्टीमा सुधार ल्याएर, पार्टीलाई बलियो दर्बिलो बनाएर, नेपालमा सबै कम्युनिस्ट पार्टीहरू एकै ठाउँमा उभिए भने पनि प्रतिस्पर्धा गर्न सक्ने त्यो हैसियतको, त्यो सामर्थ्यको पार्टी निर्माण गर्नुपर्छ। त्यसका लागि हामीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई, आन्तरिक अभ्यासलाई हामीले मजबुत बनाउनुपर्छ, समय सापेक्ष बनाउनुपर्छ। जनताका बीचमा हामीले, मतदाताका बीचमा संगठन गर्ने कार्यशैलीमा हामीले परिवर्तन ल्याउनुपर्छ। पार्टीभित्र गुटको राजनीति अलि बढी भएको छ, त्यो गुटको राजनीतिलाई अन्त गर्दै हामीले पार्टी राजनीतिलाई
सुधारको अलिकति विषयमा कुरा गरौँला। अलिकति हारकै कारण चाहिँ बढी खोतलाउन,
हारका अब अरू कारण चाहिँ अब कतिपय ठाउँमा उम्मेदवारी पनि हामीले भने जस्तो दिन सकेनौँ, अझ राम्रो व्यक्तिलाई उम्मेद्वार बनाउन सक्थ्यौँ, त्यो पनि कमजोरी रह्यो। र सरकारमा रहेका बेला हामीले राम्रो किसिमले चाहिँ डेलिभरी दिन सकेनौँ र भएका कामहरू भएका उपलब्धिहरूलाई पनि जनताका बीचमा राम्रो गरी सम्प्रेषण गर्न सकेनौँ यी कमजोरी रहे र अर्को विशेष गरी निर्वाचनका बेला जुन व्यवस्थापन र परिचालन पार्टीले गर्न सक्नु पर्थ्यो त्यो पनि गर्न सकेनौँ यी विविध कारणहरू रहे तर यसो भनिरहँदा म फेरि दोहोऱ्याएर म तपाईँलाई के सम्झाउँछु भने 80 सिटमा एमाले जितेको छ 36 सिटमा माओवादीले जितेको छ यो गठबन्धनले करिब 120 सिट जतिमा जितेको छ उहाँहरूले समर्थन गरेकाहरू समेतलाई हामीले हेर्दा 165 सिटमा 120 सिटमा जित्ने गठबन्धन एकातिर छ अर्कोतिर जम्मा 23 सिटमा जित्ने हामी अर्कोतिर छौँ तर पनि समानुपातिक मत नेकपा एमालेको भन्दा 80 सिट ल्याउने नेकपा एमालेको भन्दा 23 मात्रै सिट ल्याउने हाम्रो चाहिँ 45,000 मात्रै कम छ ठूलो चुनावी माहौलका बेला पार्टी लोकप्रियताको उत्कर्षमा रहेको बेला नेकपा एमाले समानुपातिकमा ल्याएको मतभन्दा हामी सबै हिसाबले कमजोर भएको र परिणाम असाध्यै निराशाजनक आएको बेला पनि समानुपातिकमा 45,000 मात्रै भोट कम ल्याउनु भनेको नेपाली काँग्रेसलाई जनताले चाहिँ अहिले पनि विश्वास गरेको जनताले अहिले पनि पराजित गरेको होइन केवल दुई पार्टीको गठबन्धनले माओवादी र एमाले पार्टीको गठबन्धनले मात्रै हामी परास्त भएका हौ म यो दोहोऱ्याएर तपाईँलाई आग्रह गर्न चाहन्छु
जस्तै अलिकति मसिनो रूपमा कुरा गरौँ पार्टी नेतृत्वको कुरा गर्दाखेरि सभापति वरिष्ठ नेता रामचन्द्र पौडेल जो प्रधानमन्त्री पनि हुनुहुन्छ पार्टी सभापति उहाँहरूको जुन ढंगले भूमिका खेल्नु पर्थ्यो यो चुनावलाई प्रतिपक्षी एमाले जुन ढंगले चाहिँ चुनावी मैदानमा जुन तयारीका साथ आएको थियो त्यसलाई चाहिँ नेतृत्वले समयमा चिन्न नसकेको हो कि अलिकति
अब त्यो नेतृत्वमै गएर ठोकिन्छ त्यो सबै कुरा किनभने हामी 70 सालको निर्वाचनभन्दा पहिले 67 सालमा सुशील कोइराला सभापति हुनुभएपछि पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठान जुन तत्कालीन सभापति रामचन्द्र पौडेलको प्रमुखत्वमा थियो हाम्रो विधानले नीति तथा प्रशिक्षण प्रतिष्ठानलाई उपसभापतिकै प्रमुखत्वमा हुने भनेर तोकेको छ त्यो बेला हामीले देशव्यापी प्रशिक्षण अभियान चलाएका थियौँ पार्टीको तल्लो तहसम्म हामीले कहिले महासमिति सदस्यहरूलाई प्रशिक्षण दियौँ कहिले जिल्ला सभापतिहरूलाई बोलाएर प्रशिक्षण दियौँ क्षेत्रीय सभापतिहरूलाई दियौँ पार्टीका सचिवहरूलाई दियौँ जिल्ला सचिवहरूलाई यो सबै किसिमले चाहिँ हामीले पार्टीलाई चलायमान बनाएका थियौँ यो कालखण्डमा हामीले पार्टी संगठनलाई प्रशिक्षण लगायतका पार्टीभित्रका अभियानहरूलाई हामीले राम्रो गरी सञ्चालन गर्न सकेनौँ अब यो दोष पनि नेतृत्वमा गएर अन्ततोगत ठोकिन्छ भातृ संस्थाहरू भने जस्तो क्रियाशील हुन सकेनन् चुनावमा उनीहरूको भूमिका चाहिँ प्रभावकारी रहेन त्यसको दोष पनि अन्ततोगत हामीले नै लिनुपर्छ नेतृत्वले नै लिनुपर्छ पार्टीका विभागहरू गठन गरेनन् पार्टी केन्द्रीय कार्य समितिले पूर्णता पाएन पदाधिकारीहरू बन्नु भएन र अर्को एउटा नयाँ समस्या जुन समस्या हामीले हल गर्नै पर्थ्यो प्रदेश कार्य समिति हामीले गठन गर्नै सकेनौँ विधानले हामीलाई यो अप्ठ्यारो यो बीचमा प्रदेश अधिवेशन गर्नका लागि एउटा बाटो दिएको छ प्रदेशभरिका महाधिवेशन प्रतिनिधिहरू सम्मिलित भएको सबै प्रदेशहरूमा अधिवेशन हुने प्रदेश अधिवेशन हुने प्रदेश कार्य समिति गठन गर्ने अब प्रदेशमा हामीले निर्वाचन लड्नु पर्यो तर प्रदेश कार्य समिति नै हामीसँग भएन भएन त्यो यो विविध कारणले चाहिँ हामी कमजोर भयौँ अब यसको अन्ततोगत जिम्मेदारी सबैभन्दा ठूलो जिम्मेदारी सभापतिज्यूले नै लिनुपर्छ त्यसपछि पार्टीको महामन्त्री पार्टीका वरिष्ठ नेताहरू शीर्षस्थ नेताहरू कार्य सम्पादन समिति टिकट बाँड्नका लागि गठन भएको संसदीय समिति हुँदै हामी केन्द्रीय कार्य समिति जिल्ला सभापति हुँदै तल्लो तहसम्म नेतृत्व तहले जिम्मेदारी लिनुपर्छ यतिसम्म हामीले निर्वाचनका बेला कम्प्लेन सुन्यौँ उम्मेद्वारहरूको क्रियाशील सदस्यहरू समेतलाई सक्रिय गराउनका लागि कठिनाई पर्यो उम्मेद्वारहरूलाई क्रियाशील सदस्यहरू पनि निष्क्रिय जस्तो भइदिने कतिपय ठाउँमा कतिपय उम्मेद्वारहरूले हामीले अन्न लगाउने त्यो भनेको पार्टीमा 12 महिना 2 घण्टा दैनिक जसले पार्टीको काम गर्छ उसलाई केन्द्रीय क्रियाशील सदस्यता दिने हाम्रो प्रबन्ध छ वैधानिक प्रबन्ध छ तर क्रियाशील सदस्यहरू नै निर्वाचनमा चाहिँ सक्रिय नभइदिने अरू कतिपय निकायमा बसेका प्रमुखहरू नै सक्रिय नभइदिने यो सबै काम चाहिँ पार्टीलाई आन्तरिक रूपमा हामीले चलायमान गर्न नसक्नुको कमजोरी रह्यो। त्यो कमजोरीको मूल जिम्मा चाहिँ जति जति हामी माथि आउँछौँ पिरामिड शैलीमा माथि आउँछौँ सबभन्दा बढ्दा जिम्मेदारी माथि हुन्छ र जिम्मेदारी र त्यो अब्जस्टको भागेदारको चाहिँ त्यो विस्तारित हुँदै जान्छ तल्लो तहसम्म हामी सबै जिम्मेदार छौँ भन्ने लाग्छ।
अर्को चाहिँ के पनि भनिन्छ भने यो काँग्रेसका कार्यकर्ताहरूसँग हामी कुरा गर्दाखेरि चाहिँ काँग्रेस सभापति शेरबहादुर प्रधानमन्त्री पनि हुनुभयो तर उहाँले चाहिँ यसरी सरकार र पार्टी सञ्चालन गर्नुभयो कि पाँच सातजना मान्छे मात्र नजिक राखेर अब पार्टीका सूचना रूपले गर्ने रणनीति बनाउने कुरामा चाहिँ सीमित मान्छेहरूलाई मात्र आफ्नो वरिपरि राख्नु पर्यो उहाँहरूले नै घुमाएको स्थितिमा सिरो घुम्दाखेरि नै अलिकति निराशा भयो जुन तपाईँले अहिले पनि भन्नुभयो क्रियाशील सदस्यताले नै हामीले परिचालन गर्न सक्यौँ त्यो पनि एउटा कारक हुन्थ्यो कि
अब यसमा के भने सभापतिज्यू अथवा चाहिँ महामन्त्रीज्यू अथवा अर्को कोही नेता अब यो धेरै गहिरो गरी छलफल गर्ने समीक्षा गर्ने उहाँहरूका कमी कमजोरी चाहिँ खुट्याउने इङ्गित गर्ने कुरा चाहिँ मैले आफूले के ठानेको छु भनेर अरूलाई पनि मेरो आग्रह के छ भने हामीले आफ्ना आन्तरिक फोरमहरूमा गरौँ यो चर्चा परिचर्चा। अहिले केन्द्रीय कार्य समितिको बैठक जुन सभापतिज्यूले पनि बसाउने कुरा गर्नुभएको छ त्यति मात्रै होइन हामीसँग अनौपचारिक कुरा हुँदाखेरि केन्द्रीय कार्य समितिको बैठक हुँदै महासमितिको बैठकको पनि उहाँले त्यो आवश्यकता बोध गर्नुभएको छ त्यो बस्ला र यी विषयहरू चाहिँ त्यहीँभित्र हामीले धेरै छलफलमा ल्याउनुपर्छ। तर अब संक्षेपमा चाहिँ मैले अघि नै भने जस्तो तपाईँलाई के भन्न चाहन्छु भने नेतृत्वले यो सबै जिम्मेदारी लिनुपर्छ। हामीहरूकै कमजोरीका कारणले हामीहरूकै अकर्मण्यताका कारणले यो परिणाम आएको छ तर यी विषयहरूलाई बाहिर छताछुल्ल पार्ने हामी पराजित भएका छौँ बाहिरै कोकोहलो मचाउने बाहिरै हामीले द्वन्द्व आरोप प्रत्यारोपको चाहिँ लाई चाहिँ अगाडि बढाउने हो भने त्यसले पार्टीलाई फेरि पनि राम्रो गर्दैन
एकदम निराशै हुनुपर्ने सक्यो कि स्थिति पनि
त्यस्तो होइन। हामी के गर्छौँ भने केन्द्रीय कार्य समितिको बैठकमा जति पनि विषयहरू छन् अब कतिपय साथीहरूले विशेष महाधिवेशन हुँदै नेतृत्व परिवर्तनको कुरा पनि गर्नुभएको छ त्यस्तो कुरा हो भने पनि त्यो कुरा पनि केन्द्रीय कार्य समितिभित्रै हामी छलफल गरौँ।
त्यो चाहिँ कतिको सम्भव छ म त्यही विषयमा आउन चाहन्छु।
केन्द्रीय कार्य समितिको बैठक र महासमितिको बैठक यसको चाहिँ माग भएको छ र गम्भीर समीक्षा गर्ने भन्ने कुरा भएको छ यो ठिक छ त्यो पनि छलफल हामीले पार्टी केन्द्रीय कार्य समितिभित्रै आन्तरिक फोरमहरूमै गरौँ। सभापतिलाई हामीले इङ्गित गर्नुपर्ने उहाँलाई भन्नुपर्ने उहाँका कमी कमजोरीलाई हामीले चाहिँ खुट्याउनु पर्ने सच्याउनुहोस् भनेर चाहिँ हामीले सुझाव दिनुपर्ने दबाब दिनुपर्ने छ भने पनि त्यो पनि केन्द्रीय कार्य समितिभित्रै गरौँ। बाहिर धेरै प्रचारात्मक हिसाबले हामीले आन्तरिक कुरा लिएर गयौँ भने पार्टीलाई फाइदा गर्दैन र हामीले पार्टीभित्र सकारात्मक परिणाम आउने गरी प्रचारात्मक होइन कि परिणामात्मक किसिमले परिणाम आउने गरी चाहिँ छलफल हामीले चलाउनुपर्छ। त्यो छलफल चाहिँ हामी आन्तरिक फोरममा चलाउँछौँ र तपाईँले विजयीमा सोध्नुभएको कुरा विशेष महाधिवेशन हुँदै नेतृत्व परिवर्तनको विषय चाहिँ त्यो चाहिँ अब उठाउनु भएको छ उहाँहरूले साथीहरूले उठाउनु भएको छ। मलाई के लाग्छ भने हामीले सन्तुलित बाटो नै रोज्नुपर्छ। धेरै पार्टीभित्र दरार आउने गरी बिचैमा चाहिँ यो कार्य समिति या कार्य समितिको सभापतिले मलाई च्युत गर्न खोजियो भन्ने ढङ्गले बुझ्नुभयो भने त्यसमा चाहिँ ठूलो ध्रुवीकरण हुन सक्छ ठूलो दरार आउन सक्छ।
दुई वर्ष पनि हुँदैछ
हुँदैछ दुई वर्ष अब दुई वर्ष मात्रै बाँकी छ। यो बीचमा मलाई के लाग्छ भने तुरुन्तै पार्टीका विभागहरू गठन हुने पार्टीका पदाधिकारी र कार्य समितिले पूर्णता पाउने भातृ संस्थाहरूलाई क्रियाशील पार्ने त्यसै गरी प्रदेश अधिवेशनहरू हामीले सम्पन्न गर्ने प्रदेशमा अब प्रदेश सरकार बन्छन् र प्रदेश सरकारसँग डिल गर्न प्रतिपक्षी पार्टीको प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि प्रदेश कार्य समिति जरुरी छ। प्रदेशको अधिवेशन गर्ने यति काम हामीले राम्रो गरी व्यवस्थित ढङ्गले गर्यौँ भने छ महिना वर्ष दिनको समय चाहिँ महासमितिको बैठक बस्ने लगायतका यी सबै काम गर्न हामीलाई छ महिना वर्ष दिनको समय लाग्छ। त्यसपछि हामीसँग एक वर्ष बाँकी हुन्छ। एक वर्ष बाँकी हुँदै गर्दा एक वर्ष अब पहिले हामीले जसरी अधिवेशन गर्थ्यौँ बाह्रौँ अधिवेशन गऱ्यौँ तेह्रौँ महाधिवेशन गऱ्यौँ गर्दाखेरि हामी हतारोमा गर्छौँ क्रियाशील सदस्यताको वितरणको काम पनि हतारोमा गर्छौँ त्यसमाथिको छानबिनको काम पनि हतारोमा गर्छौँ नवीकरण लगायतका क्रियाशील सदस्यता नवीकरण लगायतका काम पनि हतारोमा गर्छौँ हतारमा हुन्छ। अब एक वर्ष बाँकी रहेको एक वर्ष चौथो वर्षलाई हामीले त्यसलाई महाधिवेशनको वर्षका रूपमा चाहिँ हामीले एउटा कार्यतालिका बनाऊ पूरा वर्षभरि क्रियाशील सदस्यताको नवीकरण वितरण त्यसमाथिको छानबिन केन्द्रमा त्यो सबै आउने र केन्द्रले चाहिँ तल्लो तहमा पठाउने, अब त प्रदेश कार्य समितिको बाटोबाट आउने, प्रदेश कार्य समितिको बाटोबाट जाने, एउटा तह सिँगै थपिएको छ। पहिलेका गाउँपालिका गाविसहरू गाउँपालिका भएका छन्, संगठनको संरचना पनि फरक ढंगको हुँदै गएको छ। 240 निर्वाचन क्षेत्रहरू 165 सीमित भएका छन्। नगरपालिकाहरू कतिपय महानगरपालिका भएका छन्, उपमहानगरपालिका बनेका छन्, धेरै नगरपालिका मिलेर एउटा ठूलो नगरपालिका अथवा उपमहानगरपालिका बनेको छ। त्यसैले अब 12 महाधिवेशन र 13 महाधिवेशनकै जस्तो उस्तै खालको अधिवेशन हुँदै छैन, हाम्रो नयाँ किसिमको अधिवेशन हुँदैछ। यो बीचमा हामी संघीयतामा गएका छौं, स्थानीय तहको पुनर्संरचनामा गएका छौं, प्रदेशहरू बनाएका छौं र अहिले ठूलो चुनौती मोलिरहेका छौं र हामी पराजित भइरहेका छौं। त्यसैले अबको संगठनलाई अब 5 हुने स्थानीय तहको निर्वाचन होस्, प्रदेशको निर्वाचन होस् अथवा प्रतिनिधि सभाको निर्वाचन होस्, सबै निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनका लागि तलैदेखि त्यसको चाहिँ फाउन्डेशन तलदेखि चाहिँ पूर्वाधार जग बलियो बनाएर ल्याउनुपर्छ। त्यो जग बलियो बनाउने भनेको चाहिँ एक वर्षलाई हामीले चाहिँ अधिवेशनतिर केन्द्रित, अधिवेशनतिर उन्मुख वर्षको रूपमा बनाउनुपर्छ र क्रियाशील सदस्य दिएका व्यक्तिहरूलाई केवल सदस्यता दिने कुरा मात्रै होइन, एउटा क्रियाशील सदस्यताको दायित्व के हुन्छ, एउटा क्रियाशील सदस्यको अधिकार कति हुन्छ, कर्तव्य कति हुन्छ, उसले कति काम गर्नुपर्छ, समाजका लागि कति काम गर्नुपर्छ, संगठनका लागि कति काम गर्नुपर्छ। हामीले क्रियाशील सदस्य जजलाई बनाएका छौं, अहिले 6-7 लाख क्रियाशील सदस्यहरू हुनुहुन्छ, त्यसमा पुनरावलोकन गर्नुपर्छ। कतिपय क्रियाशील सदस्यहरूको क्रियाशील सदस्यता खारेज गर्नुपर्ने हुनसक्छ, किनभने उहाँहरूले आफ्नो कर्तव्य पूरा गर्नुभएको छैन भने खारेज गर्नुपर्ने हुन्छ। कतिपय नयाँ मान्छेले हामीले क्रियाशील सदस्यता दिनुपर्ने हुन्छ। अझ नयाँ पुस्ता अहिले अगाडि आएको छ, राजनीतिमा एउटा जिज्ञासाका साथ आएको छ, राजनीतिमा सुधार गर्नुपर्छ भन्ने एउटा भावनाका साथ आएको छ। राजनीति अब यो इस्यु बेसमा गर्नुपर्छ। अब राजनीति आग्रह पूर्वाग्रहमा आधारित होइन, राजनीति चाहिँ कसले के गर्दैछ भन्ने कुराको गुण र दोषका आधारमा गर्नुपर्छ भन्ने ढंगले आएको छ। हामीले लाखौं युवा पुस्तालाई जो 30 आसपासका हुनुहुन्छ, 20-30 आसपासका हुनुहुन्छ, 40 मुनिका हुनुहुन्छ, युवा भनेर जसलाई हामीले व्याख्या गरेका छौं, जसलाई परिभाषित गरेका छौं, उहाँहरूलाई ठूलो संख्यामा चाहिँ पार्टीभित्र समावेश गराउनुपर्छ। क्रियाशील सदस्यता दिने सन्दर्भमै युवा पुस्तालाई हामीले समावेश गर्न साथै त्यसको प्रभाव, त्यसको प्रतिबिम्बन कहाँ पर्छ भने कार्य समितिहरूमा पर्छ, महाधिवेशन प्रतिनिधिहरूमा पर्छ, अनि केन्द्रसम्म हामीले चाहिँ यतिखेर चाहिँ बीचैमा चाहिँ हामी युवा आउँछौं भन्ने कुरा भन्दा लजिकल के हुन्छ भने त्यो बेला हामीले क्रियाशील सदस्य पनि धेरैलाई दियौं, राम्रा मान्छेलाई दियौं, तिनलाई केवल दिनका लागि मात्रै दिएनौं, तिनलाई प्रशिक्षित पनि गर्यौं, तिनलाई आगामी दिनमा परिचालन गर्ने खालको तिनलाई तयार पनि पार्यौं र उनीहरू मार्फतै चाहिँ हामी केन्द्रीय महाधिवेशनसम्म मुख्य पदहरूमा युवाहरूले चाहिँ हामी हस्तक्षेप गर्ने, युवाहरू चाहिँ स्थापित हुने, युवाहरू प्रवेश हुने खालको एउटा वातावरण बन्न सक्छ, त्यसरी अगाडि बढ्नुपर्छ भन्ने लाग्छ मलाई।
जस्तै एक थरी जुन युवाहरू बाहिर रहेका, जुन जितेर आउनुभएका र बाहिर रहेकाले पनि काँग्रेसको अहिलेको नेतृत्वले चाहिँ चल्दैन भन्ने उहाँहरूको सामान्य बाहिरबाट सुन्दाखेरि त्यस्तो बुझिन्छ भने चाहिँ तपाईँले भन्न खोज्नुभएको नेतृत्व, अहिलेको जुन नेतृत्व छ यसलाई करेक्सन गरेर चाहिँ हामी जान सक्छौँ, त्यसैले ड्रास्टिक गरेर उहाँहरू कामै लाग्नुहुन्न, उहाँहरूले चाहिँ कामै गर्न सक्नुहुन्न भन्ने भन्दा पनि सुधार गरेर कमी कमजोरीहरूलाई चाहिँ सँगै मिलेर जानुपर्छ भन्ने तर्फ चाहिँ जाँदा राम्रो हुन्छ।
एकदम प्रचारले होइन कि परिणामले हामीले सुधार खोज्नुपर्छ, त्यसका लागि अहिलेको नेतृत्वलाई आफ्ना कार्यशैलीहरू परिवर्तन गर्न लगाउनुपर्छ र अहिलेको नेतृत्व र अहिलेका कार्य समितिहरू, केन्द्रीय कार्य समितिहरूले, केन्द्रीय कार्य समिति लगायतका समितिहरूले अब ठोस निर्णयहरू गर्दै जानुपर्छ। जस्तो सभापतिले गर्ने काम सभापतिले गर्नुपऱ्यो, पदाधिकारी नियुक्ति लगायतको काम, त्यसलाई अनुमोदन गर्ने काम केन्द्रीय कार्य समितिले गर्नुपऱ्यो, त्यसमा चाहिँ पूर्वाग्रह नराखिकन निष्पक्ष ढंगले चाहिँ साँच्चै नै यो पात्र यो ठाउँका लागि उपयुक्त छ भन्ने निचोड र निष्कर्षमा चाहिँ अब सभापति पनि पुग्नुपर्छ, कार्य समिति पनि पुग्नुपर्छ। संसदीय दलको नेता अब हामी चुन्दैछौँ, हाम्रो संसदीय दल खुम्चिएको छ, पहिले सबैभन्दा ठूलो संसदीय दल थियो नेपाली काँग्रेस हो, अब दोस्रो ठूलो दलका रूपमा मात्रै संसदीय दलका रूपमा त्यो गठन हुँदैछ। त्यो संसदीय दल त्यो पनि पहिलोसँग ठूलो चाहिँ हाम्रो ठूलो चाहिँ अन्तर छ, तेस्रोसँग हामी नजिक छौँ भनेको पहिलेभन्दा हामी खुम्चिएका छौँ। यस्तो अवस्थामा चाहिँ सभापति आफैले अग्रसरता लिएर, शीर्ष नेतृत्व आफैले अग्रसरता लिएर संसदीय दलको नेता छान्ने क्रममा चाहिँ सर्वसम्मति कसरी कायम गर्न सक्छौ, त्यसले पनि एउटा एकताको सन्देश दिन्छ। त्यसैले यी कार्यशैली परिवर्तन गर्दै तेरो र मेरोको भावनालाई चाहिँ अब न्यूनीकरण गर्दै वामपन्थी दलहरू निकै ठूलो दलका रूपमा अब स्थापित भइसके, उनीहरूसँग प्रतिस्पर्धा गर्नका लागि एकता चाहियो पार्टीभित्र, पार्टीलाई धारिलो बनाउनु पर्यो, पार्टीलाई चाहिँ वैचारिक रूपमा चाहिँ प्रखर बनाउनु पर्यो। त्यो ढंगले चाहिँ नेतृत्वको कार्यशैली परिवर्तन हुँदै जानुपर्छ, हामीले सुझाव दिँदै जानुपर्छ, हामीले दबाव पनि दिँदै जानुपर्छ, तर धेरै प्रचारात्मक किसिमले होइन कि परिणाम प्राप्त गर्ने गरी चाहिँ त्यो बाटोबाट जानुपर्छ। उहाँहरूलाई विस्थापित गरेर उहाँहरूलाई ससम्मान उहाँहरूको बहिर्गमन र युवा पुस्ताको प्रवेशीका लागि चाहिँ प्रवेश हुनका लागि चाहिँ नियमित अधिवेशन नै काफी छ, किनभने हामी पाँच वर्ष पनि होइन चार वर्षमा हामीले महाधिवेशन गर्नुपर्छ। हाम्रो वैधानिक प्रबन्ध त्यो छ, चार वर्षको कार्यकाल छ, दुई वर्ष हाम्रो बितिसकेको छ। अब दुई वर्ष चाहिँ त्यो चौधौं महाधिवेशनलाई भव्य बनाउनका लागि, चौधौं महाधिवेशनलाई अहिलेको चुनौतीलाई सामना गर्ने एउटा महाधिवेशनका रूपमा नीति पनि निर्माण गर्ने, कार्यक्रम पनि निर्माण गर्ने र नेतृत्व पनि चयन गर्ने ढंगले चाहिँ हाम्रो पूर्व तयारीको आवश्यकता छ। यो समय चाहिँ हामीले त्यतापट्टि उपयोग गर्यौं भने
यो तपाईँले भने हामी
सफल हुन्छौं भन्ने लाग्छ। यो
विचारको कुरो र सिद्धान्तको कुरो र एजेण्डाको कुरो चाहिँ नेपाली कांग्रेसले चाहिँ यो जुन चुनाव गएको चुनावमा चाहिँ एजेण्डा अलिकति फितलो बोकेको कारणले पनि, आफ्नो एजेण्डा प्रष्ट रूपमा भन्न नसकेको कारणले पनि कमजोर परिणाम आयो भनेर चाहिँ विश्लेषकहरूले भनिरहेका छन्। भनेपछि जुन वाम गठबन्धनले समृद्धि र स्थायित्वको एजेण्डा जसरी जनतालाई दियो, मतदातालाई कन्भिन्स गर्न सक्यो, त्यसको तुलनामा चाहिँ कांग्रेसले आफ्नो एजेण्डा प्रस्तुत गर्न सकेन भन्ने एक थरी कुरा छ। भनेपछि अब यो वैचारिक धरातल चाहिँ कांग्रेसले के गर्ने त? पहिला चाहिँ संविधान बनाउने, संविधानको कार्यान्वयन गर्ने, संविधान बनाउने कुराको नेतृत्व लिन्छु भनेको कांग्रेसले, अब कसरी अगाडि बढ्ने भन्ने कुरामा अलि बढी रुमलिएको हो कि?
अब अहिले वास्तवमा हामीले हाम्रा एजेण्डालाई, हाम्रो दृष्टिकोणलाई चाहिँ मार्केटिङ गर्न नसकेको हो र भन्ने लाग्छ मलाई। हाम्रो घोषणापत्र तपाईँले हेर्नुभयो भने, गहिरिएर हेर्नुभयो भने, केवल राजनीतिक मान्छेको कलमले हाम्रो भावनाले मात्रै त्यहाँ लेखिएको छैन। यो पटक म आफै पनि घोषणा पत्र मस्यौदा समितिमा थिएँ, हामीले टेक्निकल मान्छेहरूलाई पनि राखेका छौं। आगामी दिनमा नेपालले दस वर्षभित्र के गर्न सक्छ, दस वर्षभित्र हामी यस्तो नेपाल बनाउन चाहन्छौं, हामीले चाहिँ दस वर्षभित्र चाहिँ धेरै क्षेत्रहरू यो क्षेत्रलाई यहाँ पुर्याउँछौं, त्यसका लागि बजेट कति चाहिन्छ, योजना कस्ता चाहिन्छन्, कस्तो नीति लिनुपर्छ भन्ने सन्दर्भमा पनि हामीले केवल भावनामा आएर राजनीतिक कुरा गरेका होइनौँ कि, हामीले चाहिँ त्यसका लागि साधन स्रोत कहाँबाट जुट्छ, त्यसका लागि व्यवधानहरू, अप्ठाराहरू, कुनै पनि परियोजना कम्प्लिट गर्नका लागि हुने अप्ठाराहरू के हुन्, ती अप्ठारालाई चिर्न हामी कसरी चाहिँ प्रस्तुत हुन्छौँ भन्ने किसिमको टेक्निकल्ली समेत हामीले ध्यान दिँदै हाम्रो घोषणापत्र लेखेका छौँ। र दस वर्षभित्र 15,000 मेगावाट विद्युत उत्पादनको कुरा गर्नुहोस्, अथवा हामीले चाहिँ गरिबीलाई 3% झार्ने कुरा गर्नुहोस्। यसलाई चाहिँ केवल भन्नका लागि होइन कि, पूरा गर्नका लागि, केवल भावना होइन कि, केवल योजनाका साथ चाहिँ हामी प्रस्तुत भएका छौँ। र त्यसका लागि पूर्वाधार कस्ता खडा हुन्छन्, त्यसका लागि साधन स्रोत कहाँबाट जम्मा हुन्छ भन्नेसम्म हामीले उल्लेख गरेका छौँ, तर यो कुरालाई हामीले जनताका बीचमा लिएर जान सकेनौँ। केवल यो ज्येष्ठ नागरिकहरूलाई दिइने भत्ताको मात्रै कुरा दोहोऱ्याइ तेह्राइरहेको एमाले, त्यो पार्टी उसले बरु त्यो मुद्दा बिकायो, तर हामीले यो पटकको घोषणापत्रमा कोखदेखि शोकसम्म लोक कल्याणकारी, सामाजिक सुरक्षा, समाज कल्याणकारी, लोक कल्याणकारी चाहिँ कार्यक्रमहरू बनाएका छौँ। चाहे जन्मिँदा जन्मिँदै, जन्मिनुभन्दा पनि पहिले सुत्केरीले चाहिँ 100 दिन चाहिँ पोषणको कुपन पाउने कुरादेखि प्रारम्भ भएर शिशु स्याहार केन्द्रहरू स्थापना गर्ने, अनि विद्यालय शिक्षा चाहिँ गुणस्तरीय र निशुल्क दिने, त्योभन्दा माथि पुगेको एउटा युवालाई उसलाई रोजगारी दिने, रोजगारी पाउँदैन भने सिपमूलक तालिमहरू दिने, त्यति पनि भएन भने उसलाई बेरोजगारी भत्ता दिने, र बेरोजगारी भत्ता दिए बापत 100 दिन चाहिँ उसले चाहिँ काम गर्नुपर्ने, स्वयंसेवी भएर काम गर्नुपर्ने काम दिने, त्यसै गरी चाहिँ अब अरू सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई यथावत राख्दै अन्तिममा गएर एउटा मृत्यु भएको व्यक्तिलाई मृत्यु संस्कारका लागि 10,000 रुपियाँ चाहिँ राज्यले उपलब्ध गराउने भन्नेसम्मका हामीले कार्यक्रमहरू बनाएका छौँ। यो सबै कार्यक्रमलाई हामीले जनताका बीचमा लिएर जान सकेनौँ। यो पटकको हाम्रो घोषणापत्रमा हामीले मुख्य गरी नेपाली काँग्रेसलाई विकास र समृद्धितिर उन्मुख गराउने गरी हामीले घोषणापत्र बनाएका छौँ। र आगामी दिनमा म के आग्रह गर्छु भने, तपाईँलाई, हामी अहिले त प्रतिपक्षमा बस्छौँ, प्रतिपक्षमा बसे पनि प्रदेशको चाहिँ प्रदेश सभामा होस् अथवा प्रतिनिधि सभामा होस् अथवा राष्ट्रिय सभामा होस्, हामीले आफूले चाहिँ हाम्रो घोषणापत्र सरकारलाई सम्झाउने, सरकारलाई सुझाव दिने, सरकारलाई त्यतापट्टि घोषणा हाम्रो घोषणापत्रमा भएका राम्रा व्यवस्थाहरूलाई कार्यान्वयन गर्नका लागि दबाव समेत दिने, राम्रा काम र कार्यक्रमका लागि दबाव पनि दिने गरी हामी संसदमा पनि प्रस्तुत हुन्छौं र अरू पार्टीको अरू पंक्तिलाई पनि त्यतापट्टि परिचालित गर्छौं। र नेपाली कांग्रेसले म अहिले पनि आग्रह गर्न चाहन्छु, घोषणापत्र तपाईँ मार्फत म अहिले सुन्ने श्रोताहरूलाई सबै नेपाली जनतालाई मतदातालाई के आग्रह गर्न चाहन्छु भने नेपाली कांग्रेसको घोषणापत्र दोहोऱ्याई तेह्याई हेरिदिनुहोस्। त्यसमा भएका कुराहरूलाई पूरा गराउने सन्दर्भमा हामी प्रतिपक्षमा बस्दा होस् अथवा कुनै बेला सरकारमा जान पनि सकिएला, पाँच वर्षपछि हामी चाहिँ फेरि ठूलो दलका रूपमा बहुमतको मा आउन सक्यौं, सरकारमा जान सक्यौं भने यी कुरालाई चाहिँ नबिर्सिकन केवल चुनावमा दिएका झुट्टा वचन हुन् झुट्टा आश्वासन हुन् भन्ने ढंगले यसलाई हामीले नहेरिकन यसलाई कार्यान्वयनको दिशामा लिएर जान्छ
कोट्याउन खोजेको छ। जस्तै नेपाली कांग्रेसले चाहिँ अहिलेसम्म जुन प्रजातान्त्रिक आन्दोलनको एउटा नेतृत्व गर्दै आयो, अब प्रजातान्त्रिक आन्दोलन जुन संक्रमण हामी लगभग अन्त्य गर्यौं संविधान गरिसकेपछि, अब देशको एउटा एजेन्डा हुन्छ नि, जस्तो समृद्धिको एजेन्डा एमाले च्याप समात्यो त्यसलाई चाहिँ अलिक बढी आकर्षित गर्न खोज्यो भने कांग्रेसले आफ्नो अब जुन प्रजातान्त्रिक प्रक्रिया प्रजातान्त्रिकलाई जोड दिन्थ्यो, त्यसै गरी कांग्रेसको विचार निर्माणमा चाहिँ कस्तो भूमिका खेल्नुपर्छ, कांग्रेस कतिको विचार पुर्याउनुपर्छ?
अब यसमा समृद्धिको एजेन्डा उसले समात्यो भन्नुभयो तपाईँले, अब अहिले प्रचार नेकपा एमाले लगायतका दलहरूको बढी देखिएको छ र बढी सुनिएको जस्तो भएको छ। तर म तपाईँलाई स्मरण के गराउँ भने सुशील कोइरालाले हाम्रो सभापति तत्कालीन प्रधानमन्त्रीले संविधान जारी हुँदाहुँदै उहाँले यही कुरा भन्नुभएको, अब राजनीतिक र संवैधानिक द्वन्द्व अब सम्पन्न भयो, सिद्धियो यो, हामी यसको चाहिँ सफलताको उत्कर्षमा पुग्यौं, अब हामीले चाहिँ समृद्धिको चाहिँ यात्रा अगाडि बढाउनुपर्छ भन्नुभएको थियो उहाँले। हामी वास्तवमा त्यो उहाँको चाहना त्यो उहाँको त्यो बेलाको बडो महत्वपूर्ण अभिव्यक्ति, संविधान जारी गर्न सफल भएको एउटा प्रधानमन्त्रीले संवैधानिक कुरालाई भन्दा त्यसमा सफलताको उहाँले चाहिँ सफलतालाई चाहिँ एउटा ठूलो साउन्डमा ठूलो स्वरमा चाहिँ हामी सफल भयौं भन्नुभन्दा उहाँको लालसा के देखिन्छ भनेदेखि अब त्यो यात्रा त सिद्धियो तर हामीले समृद्धिको यात्रा अगाडि बढाउनुपर्छ भन्नुभएको थियो, त्यो अधुरो नै छ। र मैले निर्वाचनका दरमियान पनि भने 62-63 सालमा प्रचण्ड शान्ति प्रक्रियामा आउनुभएपछि गिरिजाप्रसाद कोइरालाले त्यो बेला के भन्नुभएको छ भने अब हामी राजनीतिक रूपमा हामीले हाम्रो काम सम्पन्न गर्यौं, अब हामीले चाहिँ जनताले दुःख पाएका छन्, देशले दुःख पाएको छ, हामीले अब विकासको चाहिँ बाटो समात्नुपर्छ र त्यसमा सहकार्य गरेर अगाडि बढ्नुपर्छ। अझ उहाँले प्रचण्डलाई प्रस्तावै गर्नुभएको थियो 20 वर्ष हामी सहकार्य गरौं, सँगसँगै अगाडि बढेर चाहिँ देश विकासको काम गरौं। 46 सालमा पनि ठिक त्यस्तै भएको छ, गणेशमान सिंहले पञ्चायत ढल्यो, प्रजातन्त्र आयो, उहाँले त्यही कुरा गर्नुभयो, अब राजनीतिक क्रान्ति सम्पन्न भयो, हामी सफल भयौं, अब हामीले आर्थिक क्रान्ति गर्नुपर्छ,
त्यसलाई पार्टीको मार्गदर्शन,
यो सबै अधुरो छ। 15 सालमा 16 सालमा बीपी कोइराला प्रधानमन्त्री हुनुभएपछि बीपीले के भन्नुभएको थियो भने 15 वर्ष नेपाली कांग्रेसले सत्ता सञ्चालन गर्न सक्यो भने सत्तामा रहँदा प्रत्येक नेपालीलाई म आफू बराबरका बनाउँछु भन्नुभएको छ, उहाँले बीपी कोइरालाले आफू बराबरका बनाउँछु भन्नुभएको छ। यी सबै अठोटहरू आजका दिनसम्म अधुरो छ। वास्तवमा बीपी कोइरालाको राजनीतिक दर्शनलाई हामीले गहिरिएर हेर्ने हो, गम्भीरतापूर्वक पढ्ने हो। त्योभन्दा पहिले बीपीको पिता कृष्णप्रसाद कोइरालाले जुन विराटनगरमा गएर एउटा क्रान्ति विद्रोह गर्नुभयो, राणाका विरूद्धमा विद्रोह चाहिँ थालनी गर्नुभयो, त्यसको ध्येय नै के थियो भनेदेखि बीपीले भनेको जस्तो ठूला ठूला पदमा पुगौंला, मन्त्री र प्रधानमन्त्री बनौला भनेर हामीले राजनीति गरेको होइन, हामीले जनताको अनुहारमा हाँसो र खुशी थप्न सकिन्छ कि, हामीले जनताको जीवनमा सुख र समृद्धि थप्न सकिन्छ कि भनेर हामीले राजनीति गरेको हो भनेर भन्नुहुन्थ्यो। वास्तवमा नेपाली कांग्रेसले सत्तामा गएका बेला भने जस्तो शासन जुन जनताको अपेक्षा थियो कतिपय अवस्थामा दिन नसकेको कुरा हामी स्वीकार्छौं, त्यसलाई करेक्सन गरेर जान्छौं, हामी त्यसलाई सुधार गरेर जान्छौं आगामी दिनमा। तर के पनि हो भने नेपाली कांग्रेसले समृद्धिको यात्रा अगाडि बढाउँदै गर्दा कहिले वामपन्थीहरूको प्रहार खेप्नु परेको छ, तपाईँलाई थाहा छ 48 सालमा सरकार बन्दा नबन्दै 3 महिनाभित्र त्यो सरकार गिराइ ढलाइदिने भनेर नेकपा एमाले चाहिँ प्रमुख प्रतिपक्षी विरोधका लागि विरोध गर्ने ढंगले चाहिँ सड़कमा उत्रियो। 17 सालमा विकास चाहिँ तीव्रतर ढंगले अगाडि बढ्दै थियो, राजा महेन्द्रले त्यसमाथि प्रहार गरे। 52 सालमा माओवादी आएपछि त जुन अर्थतन्त्र नेपालको अर्थतन्त्र जुन बाटोबाट एउटा आर्थिक वृद्धिको बाटोबाट अगाडि बढ्दै थियो, पड्गो मार्दै थियो, त्यसले चाहिँ भएका विकासका संरचना पनि ध्वस्त पार्ने काम भयो। त्यसैले आजका दिन पनि हामीले राजनीति गरेको भनेको मन्त्री र प्रधानमन्त्री बनाउला भनेर होइन, नेपाली कांग्रेसको जनताको जीवनमा सुख र समृद्धि थप्न नै हो। हामीले हन्डर खाएका छौं, हामीले ठक्कर खाएका छौं, हामी बेला बेलामा चाहिँ लर्खर आएका छौं, ठेस लागेको छ, अप्ठ्यारोमा परेका छौं। तर हाम्रो चाहिँ मुख्य मिशन, मुख्य उद्देश्य राजनीतिको ध्येय नै जनताको जीवनमा सुख र समृद्धि थप्नु हो। र म तपाईँलाई के आग्रह,
अन्तिममा म तपाईँलाई
के आग्रह गर्छु भने, हामी प्रतिपक्षमै हुँदा समेत हामीले चाहिँ एउटा रचनात्मक भूमिका, संसदभित्र राम्रो काम गर्दैछ सरकारले भनेदेखि त्यसलाई प्रोत्साहन गर्नुपर्छ हामीले। किनभने हिजोका दिनमा प्रतिपक्षको भूमिका सकारात्मक नभएका कारणले पनि सत्ता राम्रो गरी चल्न सकेन, सत्ताले ठिक काम गर्न सकेन। अबको दिनमा नेपाली कांग्रेस जस्तो एउटा लोकतान्त्रिक पार्टीले आगामी दिनमा हामी सत्तामा रहँदा र अरू पार्टीहरू प्रतिपक्षमा रहँदा समेत अनुकरण गर्न मिल्ने खालको चाहिँ हामी प्रतिपक्षीय भूमिका हामी निर्वाह गर्छौं। राम्रो काममा पूरा समर्थन हुन्छ हाम्रो सरकारलाई, गलत बाटोमा सरकार जान खोज्दैछ भने हामी चाहिँ संसदभित्र एउटा दरो बलियो प्रतिपक्षको रूपमा गलत बाटोबाट जाने कुरामा चाहिँ हामी रोक्छौं। त्यो ढंगले नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्छ, नेपाली कांग्रेसले आफ्नो घोषणा पत्र पनि सम्झाउँछ संसदभित्र। नेपाली कांग्रेसले जुन जुन पार्टीहरू अब सत्तामा जाँदै हुनुहुन्छ उहाँहरूले उल्लेख गर्नुभएका उहाँहरूका घोषणा पत्रका राम्रा प्रबन्ध पनि हामी सम्झाउँछौं, हामी खबरदारी गर्छौं, हामी सचेत गराउँछौं। तपाईँहरूले यो बिर्सिनुभयो, यो छोड्नुभयो, हिजो जनताका बीचमा यो वचन दिनुभएको थियो, जनताका प्रतिको तपाईँहरूको जवाबदेता हो, त्यो सम्झिनुहोस्। निर्वाचनका बेलाका चाहिँ वचनबद्धतातिर चाहिँ तपाईँहरू फर्किनुहोस्। तपाईँहरूको घोषणा पत्रमा यो उल्लेख भएको छ, यी कामहरू गर्नुहोस् भनेर अझ सम्भव हुन्छ भने सरकारले के गर्न सक्नुपर्छ मलाई लागेको भने, सबै पार्टीका घोषणा पत्रलाई हेरेर सबै पार्टीले उल्लेख गरेका राम्रा कुराहरूलाई, साझा कुराहरूलाई आगामी दिनमा चाहिँ सरकारले आफ्नो नीति र कार्यक्रमको रूपमा, योजनाका रूपमा ल्याउनुपर्छ र आगामी बजेटमा प्रस्तुत गर्ने, प्रतिबिम्बित गर्ने, नीति र कार्यक्रममा प्रतिबिम्बित गर्ने काम गर्न सक्यो भने वास्तवमा समृद्धिको कुरा गरिरहेको यो यी दलहरू जो सत्तामा जाँदैछन् तिनले वास्तविक अवस्थामा चाहिँ विकास र समृद्धिको बाटो पक्रिन्छन्। विकास र समृद्धिको बाटो पक्रिने आगामी सरकार, भावी सरकार, हामी प्रतिपक्षमै हुँदा पनि हाम्रो सम्पूर्ण हिसाबले हाम्रो समर्थन हुन्छ। गलत बाटोमा जान खोज्नुभयो भने स्वाभाविक हो, हामी प्रतिपक्षको हिसाबले त्यो बाटोबाट जान रोक्छौं। यसरी चाहिँ हामी एउटा बलियो र प्रभावकारी प्रतिपक्षको र आगामी दिनमा अनुकरण गर्न सक्ने खालको प्रतिपक्षले गर्ने कामको नजिर स्थापना गर्ने गरी, एउटा दृष्टान्त बन्ने गरी चाहिँ हामी आफ्नो भूमिका निर्वाह गर्छौं।
कार्यक्रम बद्रिदो नेपालमा नेपाली कांग्रेसका युवा नेता बद्री पाण्डेसँग गरिएको यो कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आजको कार्यक्रममा हामीले अब नेपाली कांग्रेस कसरी अगाडि बढ्छ, चुनावी हारका कारण के होलान्, तत्काल नेतृत्व परिवर्तन कति सम्भव छ, अबको पाँच वर्षसम्म कांग्रेसले प्रतिपक्षमा बसेर कस्तो भूमिका खेल्छ लगायतका विषयमा कुराकानी गर्यौं। उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बद्रिदो नेपालबाट प्राविधिक साथी सुरेश महर्जनसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।